মোমিন কেরাম দরুদ পড়ে দিয়েছে মুহাম্মদ ও আলে মুহাম্মদ, আল্লাহুম্মা সাল্লি আলা মুহাম্মদ ওয়া আলে মুহাম্মদ ওয়া আজ্জিল ফারাজহুম। আউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা আশরাফিল আমবিয়া ওয়াল মুরসালিন وخاتم النبيين سيدنا ومولانا أبي القاسم محمد، اللهم صل على محمد وآل محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا، اللهم صل على محمد وآل محمد وعجل فرجهم ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في محكم كتابه المجيد وفرقانه الحميد، بسم الله الرحمن الرحيم، صبغة الله ومن أحسن من الله صبغة، درود پردیجے محمد وآل محمد پر، اللهم صل على محمد وآل محمد وعجل فرجهم. مومن کرام، منفرد رمضان اور منفرد ذمہ داریوں کے عنوان سے آج ہماری یہ چوتھی گفتگو ہے، اور چونکہ رمضان 2020 کا جس طریقے سے منفرد انداز سے ہمارے سامنے آیا ہے تو ہم نے اس کے کچھ پہلوؤں پر گفتگو کرنے کی کوشش کی، اور آج ہم اس پہلو پر گفتگو کرنے کی کوشش کریں گے کہ جو مزدور طبقہ بالخصوص گھروں کے اندر محصور ہو گیا ہے، اور پوری دنیا کے اندر جو لاک ڈاؤن کی صورتحال ہے جس کی وجہ سے معاشی حالات کے اوپر بڑا اثر پڑا ہے، چاہے وہ ملکی سطح پر ہو، قومی سطح پر ہو، خاندانی سطح پر ہو یا انفرادی سطح پر ہو، اور لوگ بڑے معاشی طور پر مشکلات کا شکار ہوئے ہیں، تو ایسی صورتحال میں ہماری کیا ذمہ داری بنتی ہے؟ ہم چونکہ اکنامکس کے طالب علم بھی رہ چکے ہیں اور کوشش ہماری ہوتی ہے کہ پریکٹیکل انداز میں دین اسلام کو آپ کی خدمت میں بیان کرنے کی کوشش کریں، کیونکہ اسلام صرف نماز روزوں کے اندر مقید نہیں ہے، صحیح ہے نماز روزے اس کے اہم ترین جز ہے، لیکن نماز روزوں کا نام صرف اسلام نہیں ہے، اسلام کے اندر دیگر اور شعبے بھی پائے جاتے ہیں، اسلام کے اندر سیاست بھی ہے، اسلام کے اندر اقتصاد بھی ہے، اسلام کے اندر خانوادہ اور خاندانی زندگی بھی ہے، تو اسلام ہر زندگی کے شعبے کے اندر گفتگو کرتا ہے اور بتاتا ہے کہ ہم کس طریقے سے بہتر انداز میں زندگی گزار سکتے ہیں. شاید بہت سارے معاملات کے اندر کوئی چیز واجب یا حرام نہ ہو، لیکن آداب اسلامی اور اسلامی طور طریقہ جو ہے اگر اس کے مطابق انسان عمل کرے گا تو دنیا میں بھی فلاح پائے گا اور آخرت میں بھی فلاح پائے گا. اس لیے اسلام نے بھی اکانومکس کے اوپر اور فائنینشل سسٹم کے اوپر بڑا زور دیا ہے، اور اس کی اہمیت کا اندازہ بہت ساری چیزوں سے انسان لگا سکتا ہے. اس میں سے ایک اہم ترین چیز یہ ہے کہ حتیٰ سورہ منافقون کے اندر یہ باقاعدہ آیت موجود ہے کہ منافقین نے مسلمانوں کا آ کر یہ تانا دیا ہے کہ هم الذين يقولون لا تنفقوا على من عند رسول الله حتى ينفضوا. کہنے لگے منافقین اپنے گروہ سے کہ دیکھو، ہم ان لوگوں کے اوپر خرچ نہ کریں جو رسول اللہ کے حقیقی اصحاب ہیں، تاکہ جب ان کو ہم پیسے نہیں دیں گے تو وہ خود بخود رسول اللہ کو چھوڑ دیں گے. یعنی گویا ان کے خام خیالی میں یہ جو حقیقی با وفا اصحاب تھے، یہ ان کے پیسوں کی وجہ سے رسول اللہ کے قریب موجود ہیں. اس لیے قرآن کریم نے بڑا صراحت کے ساتھ انہیں جواب دیا کہ فَلِلَّهِ خَزَائِنُ السَّمَاوَاتِ وَالْأَرْضِ. اے منافقو، تم یہ سمجھتے ہو کہ تمہارے پیسوں سے یہ دین اسلام ترقی پا رہا ہے؟ اگر دین اسلام ترقی پا رہا ہے تو پروردگار کے خزانوں سے پا رہا ہے، اور اگر دین اسلام ترقی پا رہا ہے تو پروردگار نے وسیلہ قرار دیا ہے حضرت ختیجہ طاہرہ کو، جن کے صدقے میں اسلام ترقی پا رہا ہے. تو منافقین اپنے خام خیالی کے اندر یہ سمجھتے تھے کہ ہم چونکہ فائنینشلی بہت اسٹرانگ ہیں، کیونکہ منافقین کی ایک بڑی تعداد وہ تھی کہ جو مدینہ کے اندر موجود تھی، عبداللہ بن عبی کی سربراہی کے اندر منافقین کا ایک گروہ موجود تھا، تو وہ یہ سمجھتا تھا کہ ہماری وجہ سے دین اسلام ترقی پا رہا ہے، لہٰذا ان کی اس خام خیالی کو اسلام نے اور قرآن نے باطل قرار دیا. لیکن بہرحال یہ پتہ چلتا ہے کہ سیاسی طور پر بھی اگر مضبوط ہونا ہو تو اقتصادی طور پر مضبوط ہونا پڑے گا. आज दुनिया के अंदर अगर कोई बात कह सकता है और दुनिया के ऊपर हुक्मरानी कर सकता है तो वो इसलिए कर सकता है क्योंकि वो फाइनेंशियली भी स्ट्रांग है। इसलिए बहरहाल हमें फाइनेंशियली भी स्ट्रांग होना पड़ेगा ताकि हम बेहतर अंदाज में दुनिया पर भी हुक्मरानी कर सकें और दीन इस्लाम का बोलबाला हो सके। अलबत्ता एक ये तस्वुर भी पाया जाता है जो दीन इस्लाम के साथ मंसूब कर दिया गया कि दीन इस्लाम अमीरी को पसंद नहीं करता, दीन इस्लाम गरीबी को पसंद करता है, फकीरी को पसंद करता है, दरवेशी को पसंद करता है। और ये जो सूफीज़म गलत तरीके से हमारे यहाँ पर आ गया, अलबत्त जो सही सूफीज़म आया है और इरफानिया सही तरीके से आई है वो अपने मकाम पर बिल्कुल परफेक्ट है, लेकिन जो गलत रविश बिलखसूस अवाम के दरमियान लाने की कोशिश की गई कि इस्लाम को माल और दौलत से और सरवत से क्या काम है, इस्लाम तो जितना इंसान गरीब होगा उतना ही परवरदिगार के अजीज होगा, और उसके लिए फिर मुख्तलिफ रिवायात का सहारा लिया गया और मुख्तलिफ बातों का सहारा लिया गया। चंद एक बातें हम आपकी खदमत में इस एतराज को बयान करके और उसके फिर रद्द को बयान करने की कोशिश करेंगे। जैसे आखिरी सिपारे के अंदर यह सूरह मौजूद है सूरह हुमज़ा के नाम से, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वैलुल लिकुल हुमज़तिल लुमज़ा अल्लज़ी जमअ मालहु वअद्ददा يحسبون أن ماله أخلدا। वैल हो, लानत हो ऐसे शख्स पर जो बद जबानी भी करता है और दूसरों की ऐब जोई भी करता है, चुगलखोरी करता है। ये दो सिफत बयान होने के बाद जो तीसरी सिफत बयान हो रही है, और इस तीसरे शख्स पर भी लानत हो, الذي جمع مالا وعددا, जो माल को अपने पास जमा करता है और उसे गिनता रहता है, यानी उसे अपने माल की इतनी फिक्र है। यहसबु अन्ना मालहु अखलदा, क्या ये वो ख्याल करता है कि उसके माल ने उसे हमेशा की जिंदगी दे दी? कल्ला लयुम बदलना फिल हुतमा, हरगिज नहीं, हम इसी माल को दिरहम और दीनार के सिक्कों को उस आग में डालेंगे कि जिसके बाद दिरहम और दीनार के सिक्के रेजा रेजा हो जाएंगे और पिघल जाएंगे। तो कुरान करीम ने बड़ा कंडेम किया है, मजम्मत की है ऐसे अफराद की कि जो बहुत ज्यादा पैसों की तरफ चले जाते हैं और माल को गिनते हैं और माल के पीछे अपनी सारी जिंदगी गुजार दी है और उसके बाद आखिर में माल यहीं पर रह जाता है, उन्हें इस दुनिया से चले जाना है। तो एक सूरह इस एतबार से आया जिसमें मजम्मत हो रही है बज़ाहिर कि इंसान मालदार ना बने। दूसरी आयत फिर कुरान करीम के अंदर ही मौजूद है, इरशाद रब्बुल इज्जत होता है कि कल्ला इन्नल इंसान लयतगा अर्राहु इस्तगना, इंसान तुगयानी पर उतर आता है, बगावत पर उतर आता है। कब? अर्राहु इस्तगना, जब अपने आप को मुस्तगनी समझता है, जब अपने आप को बेनियाज समझता है और गनी समझता है, तो फिर इंसान बगावत पर उतर आता है। जिस तरीके से हामान और फिरौन और नमरूद और शद्दाद जैसों की मिसालें मौजूद हैं कि जरा सा परवरदिगार ने उन पर लुत्फ करम किया और उन्हें बेहतर जिंदगी दे दी तो ये समझने लगे कि जैसे अपनी सलाहियत से उन्हें ये जिंदगी मिली है, अपने इल्म की बुनियाद पर। बाकायदा ये जुमले हैं कि मुझे अपने इल्म की बुनियाद पर यह पैसा मिला है, इसमें नाउजुबिल्ला नाउजुबिल्ला खुदा की कोई अता नहीं है। अल्लाह अकबर, अस्तगफिरुल्लाह। परवरदिगार चाहे तो, जैसे मैंने कल भी आपकी खदमत बयान करने की कोशिश की थी कि एक मच्छर के जरिए भी नमरूद को मार सकता है, परवरदिगार अबाबील के कंकरों के जरिए हाथी को नेस्तो नाबूद कर सकता है। परवरदिगार की तरफ से सिर्फ इशारे की जरूरत है, कुन फयकून, उसके लिए सारी दुनिया है। तो दूसरी आयत यहां पर फिर दोबारा से बयान किया जा रहा है कि इंसान माल के पीछे ना जाए, जो मालदार हो जाता है वह बगावत पर उतर आता है। ये दो आयतें आपकी खबर बयान करती, लेकिन इन दोनों आयतों के अंदर आपने महसूस किया होगा कि सही है मालदार इंसान या दौलतमंद इंसान, उसके बारे में अंदेशा जरूर मौजूद होता है कि वो शायद नाफरमानी के रास्ते की तरफ जाएगा। और आज हम दुनिया के अंदर देख भी सकते हैं और तारीख के अंदर भी इसकी बहुत सारी मिसालें मौजूद हैं कि जब इंसान के पास पैसा आ जाता है तो बगावत के रास्ते को इख्तियार करता है। लेकिन तारीख ने कुछ ऐसी मिसालें भी हमें दी हैं और आज भी ऐसे लोग मौजूद हैं कि जो खतीजा ताहिरा की तरह मालदार होने के बावजूद बगावत नहीं करते बल्कि रसूलुल्लाह की खिदमत में चले जाती। तो अगर इंसान के पास माल आ जाए लेकिन इंसान अपनी औकात में रहे, अपनी हैसियत में रहे कि यह माल परवरदिगार की अता है, जब चाहे वो छीन सकता है, तो फिर इंसान इसी माल को राय खुदा में इन्फाक करके चला जाता है। तो माल वैसे बुरी चीज नहीं है, पैसा बुरी चीज नहीं है, वो फिक्र बुरी चीज है कि जो कभी कभार माल आने के बाद पैदा हो जाती है। इसी तरीके से बहुत सारे शायद हो सकता है खुदा ना खास्ता गरीब हो, फकीर हो, ان کے ذہن میں بھی کوئی فکر آ جائے کہ خدا سب کو دیتا ہے مجھے نہیں دیتا، یہ خدا کیسا خدا ہے، یہ خدا نعوذ باللہ ایسا ہے کہ جس کو نظام چلانے نہیں آتا، بعض کو دیا ہے بعض کو نہیں دیا ہے، اگر انسان کے ذہن میں کفریہ خیالات فقیر ہونے کے بعد بھی آ جائیں تو ایسے فقر پر بھی لعنت ہو، جس طریقے سے ویسے مال پر بھی لعنت ہو کہ جو انسان کو دور کر دے. اسی لیے چھٹے سرکار حضرت امام جعفر صادق علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں کہ الفقر معنا خیر من الغنا مع غیرنا، فقیری اگر ہمارے ساتھ ہو اور تم ہماری حمایت میں فقیر ہونے کے باوجود بھی ہماری حمایت میں ہو تو اس امیری سے بہت بہتر ہے جس امیری کے بعد تم دشمنوں کے پاس چلے جاؤ. تو معیار حقیقت میں یہی ہے کہ انسان چاہے فقیر ہو چاہے امیر ہو، دونوں صورتوں کے اندر حق کا ساتھ دینے والا ہو، حق کی پاسداری کرنے والا ہو. اور نبی اکرم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، اللہم صل علی محمد وآل محمد وعجل فرجہم، ان کے بھی یہی فرمائش مبارک ہے کہ ارشاد فرماتے ہیں کہ الفقر فی طاعت اللہ خیر یا احب الی من الغنا فی معصیت اللہ، مجھے وہ فقر زیادہ پسند ہے کہ جس میں انسان اطاعت پروردگار کے راستے پر رہے، اس امیری کے مقابلے میں کہ جب دولت آ جائے تو انسان کی عبادتیں بھی ختم ہو جائے، انسان اپنی اوقات بھول جائے اور نافرمانی کے راستے پہ چلا جائے. تو صحیح ہے فقیری اس وقت اچھی ہے جب وہ اطاعت پروردگار کے ساتھ آئے، امیری بھی اسی وقت اچھی ہے جب وہ اطاعت پروردگار کے راستے پر ہو. اگر یہ اصول انسان کے ذہن میں رہے گا تو انسان پھر مال کی طرف اور مال کمانے والا بھی ہوگا تو بھی پروردگار کو محبوب ہے، بلکہ پسند کیا گیا ہے کہ مؤمن مالدار ہو اور اس کا ہاتھ کھلا ہو، دل کا بھی مالدار ہو اور ویسے بھی مالدار ہو، دینے والا ہو. اسی لیے ہم بار بار دعا کے اندر کیا کہتے ہیں، جس میں نمازیوں کی سب سے زیادہ بلند آواز آتی ہے آمین کہنے کی، کہ اللہم ارزقنا ایمانا صادقا ولسانا ذاکرا وقلبا خاشعا وبدنا صابرا وعلما نافعا ورزقا واسعا. پروردگارا مجھے واسع وسیع رزق عطا فرما، کیونکہ تیرے خزانے میں کسی چیز کی کمی نہیں، لیکن اس رزق کے بعد میں بغاوت کے راستے کی طرف نہ چلا جاؤں. دوسری دعا، کھانے کے دسترخوان پر بیٹھے ہیں، حکم دیا گیا اس موقع پر بھی پروردگار کو یاد کرو، پروردگار سے کچھ مانگو. کیا مانگو؟ اللہم ارزقنا رزقا حلالا طیبا واسعا واجعلنا من الشاکرین. پروردگارا مجھے ایسا رزق عطا فرما جو حلال بھی ہو اور پاک و پاکیزہ بھی ہو اور وہ کثیر بھی ہو. وجعلنا من الشاکرین، لیکن مجھے پھر بغاوت کرنے والوں میں شمار نہ فرما، بلکہ مجھے تیرا شکر گزار بندہ بننے والوں میں شمار فرما، میں تیرا شاکر بندہ بن جاؤں کہ تیری ہی طرف سے دین ہے. تو اس صورتحال کے اندر انسان کبھی بھی خیال نہ کرے کہ اسلام مخالف ہے مالداری کے اور پیسے کے اور دولت کے. ہاں، اسلام اس دولت کے مخالف ہے جو دولت ساتھ میں بغاوت کو لے کر آئے، نافرمانی کو لے کر آئے، معصیت کو لے کر آئے. تو یقیناً چاہے وہ فقیری ہو یا وہ امیری ہو، دونوں ہی قابل مذمت ہیں کہ اگر اس کے بعد انسان نافرمانی کے راستے کی طرف چلے جائے. درود پڑھ دیجئے محمد و آل محمد پر، اللہم صل علی محمد و آل محمد وعجل فرجہم. اور پھر آپ کی خدمت میں دعائیں بہت ساری ہیں، چند ایک مثال کی طور پر عرض کروں کہ ایک اور دعا ہے جو نماز میں سجدے میں پڑھنا چاہیے. ویسے تو ہم ہر سجدے میں بھی پڑھ سکتے ہیں، لیکن بالخصوص آخری سجدے میں پڑھنا زیادہ بہتر ہے، کیونکہ نماز کا وہ آخری سجدہ ہے، اس کے بعد ہمارا تعلق اس انداز سے خدا سے نہیں رہتا کہ جو نماز میں ہوتا ہے. تو اس تعلق کو مزید بڑھانے کے لیے کہا گیا کہ دعا پڑھ لیا کرو تاکہ وہ تعلق مزید اور کھنچ جائے، انسان کی فوراً سے نماز مکمل نہ ہو. اور آیت اللہ بہجت اسی حصے کے اندر رونا شروع کرتے تھے کیونکہ اب نماز ختم ہونے والی ہے، گویا میں جنت سے نکلنے والا ہوں. تو جو آخری سجدہ انسان انجام دے رہا ہے، اس کی مستحب دعاؤں میں سے ایک دعا یہ بھی ہے کہ یا خیر المسئولین و یا خیر المعطین ارزقنی ورزق عیالی من فضلک فإنک ذو الفضل العظیم. اے وہ ذات جو بہترین سوال کرنے والی ہے، مجھ سے سوال کرے گی، لیکن پروردگار کا سوال خوبصورت انداز میں اور عدل و انصاف کے ساتھ ہوگا. وَيَا خَيْرَ الْمُعْتِينَ، اور اے وہ ذات جو بہترین کھلانے والی ہے، عطا کرنے والی ذات ہے، ارزقنی وارزق عیالی من فضلک، پروردگارا مجھے بھی رزق عطا فرما اور میرے اہل و عیال کو بھی رزق عطا فرما. فانک ذو الفضل العظیم، کیونکہ تو صاحب فضل کریم ہے. تو یہاں پر بھی ہم نے مانگا ہے تو کیا مانگا ہے؟ رزق مانگا ہے، نہ صرف اپنے لیے مانگا ہے بلکہ اپنے اہل و عیال کے لیے مانگا ہے، پوری قوم کے لیے مانگا ہے، پوری ملت اسلامیہ پروردگار انشاءاللہ ایسی انہیں ثروت عطا فرمائے کہ جس ثروت کے ساتھ وہ پروردگار کی فرما برداری بھی کرنے والی ہوں. آمین انشاءاللہ. اور پھر یہ بھی نبی اکرم کی ماہ رمضان کی دعاؤں میں سے ایک دعا ہے کہ ہر نماز کے بعد اس دعا کو پڑھنے کی فضیلت آئی ہے. نبی اکرم صلی اللہ علیہ وآلہ وسلم اس دعا کو پڑھا کرتے تھے کہ بسم اللہ الرحمن الرحیم، اللہم ادخل علی اہل القبور السرور. پروردگارہ جو قبر والے ہیں ان کے اوپر سرور نازل فرما، ان کے اوپر خوشیاں نازل فرما. اور اس کے بعد کا جملہ کیا ہے؟ اللہم اغنی کل فقیر، پروردگار سارے فقیروں کو غنی بنا دے. تو نبی اکرم یہ دعا کیوں مانگ رہے ہیں؟ اگر غنی بننا کوئی بری چیز ہے تو یہ دعا کیوں ہے؟ ہاں، لیکن صرف انسان غنی نہ ہو بلکہ غنی ہونے کے ساتھ ساتھ سخی بھی ہو. ورنہ دنیا میں غنی ایسے بہت آئے ہیں کہ جنہوں نے مال تو کمایا ہے لیکن اسے پھر راہ خدا میں انفاق نہیں کیا. وہ حسن مشتبہ ہیں، وہ سرکار امام حسین ہیں، وہ مولائے کائنات ہیں کہ جتنا مال آیا وہ سب کا سب راہ خدا میں انفاق کر دیا. درود پڑھ دیجئے محمد و آل محمد. اللہم صل علی محمد و آل محمد وعجل فرجہم. اور کسی نے کیا خوب کہا ہے کہ سخی وہی ہے جو سائل سے رد و قد نہ کرے، کرے سوال کوئی تو اس کو رد نہ کرے. میں تیرا اعتراض کیسے مان لوں، وائس علی علی ہی نہیں اگر مدد نہ کرے. تو مولا متقیان مشکل کشائے کائنات جب ظاہری اعتبار سے حیات رکھتے تھے اس وقت بھی مدد فرماتے تھے اور آج بھی دنیا جہاں کی مدد کرتے ہیں. تو آئمہ اطہار السلام نے بھی اسے پسند کیا ہے کہ انسان کے پاس دولت ہو لیکن اس دولت کے ساتھ پروردگار کی فرما برداری کے راستے میں اس دولت کو خرچ کیا جائے. اور پھر ایک اور دعا جو قرآن کریم میں موجود ہے کہ ربنا آتنا فی الدنیا حسنا وفی الآخرت حسنا وقنا عذاب النار. پروردگارہ مجھے دنیا کی بھی نیکی عطا فرما اور آخرت کی بھی نیکی عطا فرما. دنیا کی نیکیوں سے مراد کیا ہے؟ روایات کے اندر اس کی تفسیر کے اندر بھی آیا ہے کہ انسان کو رزق حلال عطا فرما. البتہ اور چیزیں بھی ہیں کہ نیک بیوی، نیک اولاد، اور بھی جو چیزیں انسان رائے خدا میں خرچ کر سکتا ہے اور جس سے انسان اپنے راستے کو صحیح کر سکتا ہے اور مدد لے سکتا ہے ایسے افراد سے تقوی الہی کے راستے کی طرف، وہ ساری چیزیں ہمیں عطا فرما. اچھا دوست ہمیں عطا فرما، اچھے سرپرست ہمیں عطا فرما، اچھے حکمران ہمیں عطا فرما، یہ ساری دنیا کی خیر ہیں. تو پروردگار ہمیں دنیا بھی بہترین عطا فرما اور آخرت بھی ہماری بہترین فرما. تو رزق اگر انسان حاصل کر رہا ہے تو اس کے اندر کوئی قباحت نہیں ہے، لیکن وہ انسان کو غلط ڈائریکشن کی طرف نہ لے کر جائے. اور یہ میں جملہ جو بار بار آپ کے خلاف بیان کر رہا ہوں کیونکہ تاریخ کے اندر اس کی مثالیں بہت ساری ہیں. صرف میں چاہنے کے نام بھی لوں گا تو آپ سمجھ جائیں گے. جو بزرگان ہیں بالخصوص صالبہ انصاری کا واقعہ بڑا مشہور ہے. صالبہ بن حاتم انصاری نبی اکرم کی خدمت میں بار بار آیا کرتے تھے، اصحاب صفحہ میں سے تھے. کہتے تھے یا رسول اللہ آپ ہمارے لیے دعا کیجئے، دعا کیجئے ہمیں کہیں رزق و روزی ملے، کہیں سے مال آ جائے. نبی اکرم فرماتے تھے کہ اگر تم قلیل مال کے اوپر بھی شکر ادا کرتے ہو تو اس کثیر مال سے بہتر ہے کہ جس کی تم ظرفیت نہیں رکھتے. کیا خوبصورت جملہ ہے، لا تطیقہ، جس کی تم طاقت نہیں رکھتے. بعض لوگ آپے سے باہر ہو جاتے ہیں، اپنی چادر سے زیادہ پاؤں پھیلاتے ہیں جب ان کے پاس کچھ مال آنے لگتا ہے، لیکن وہ بار بار اصرار کرتے رہے یہاں تک کہ نبی اکرم نے اس کے لیے دعا کر دی. اور جیسے ہی دعا کرنا تھی تو وہ شخص جو نبی اکرم کے پیچھے ہر نماز پڑھا کرتا تھا، جماعت پڑھا کرتا تھا، مسجد میں آیا کرتا تھا، نبی اکرم کی دس بوسی کیا کرتا تھا، نبی اکرم کی محفل میں بس میں بیٹھا کرتا تھا، جیسے ہی دنیا کا مال آنے لگا دین کو چھوڑ دیا، دنیا کی طرف چلا گیا. اور ایسا دنیا کی طرف گیا ہے کہ نہ صرف نماز جماعت چھوڑ دی، نماز جمعہ چھوڑ دی، بلکہ جب زکوٰۃ لینے کے لیے بھی اس کے پاس نبی اکرم نے افراد بھیجے تو کہنے لگا کہ میں زکوٰۃ کس بات کی دوں، میں کوئی کافر نہیں ہوں کہ مجھ سے تم ٹیکس لینے کے لیے اور جزیہ لینے کے لیے آ گئے ہو. اور زکوٰۃ دینے سے انکار کر دیا. اللہ اکبر. پھر نبی اکرم نے بھی ایسے شخص کی زکوٰۃ نہیں لی. تو کبھی کبھار انسان مال کی دعا تو کرتا ہے، دینی راستے سے مانگتا ہے، پروردگار سے گڑ گڑا گر گڑا کر مانگتا ہے، لیکن جب پروردگار کبھی عطا کر دیتا ہے तो वो उसी परवरदिगार को इंसान सबसे पहले भूल जाता है, खुदा के रास्ते को भूल जाता है, और ये समझने लगता है कि उसे अपनी सलाहियत की बुनियाद पर, अपने कॉन्टेक्स्ट की बुनियाद पर, अपने ताल्लुकात की बुनियाद पर, अपने जहानत की बुनियाद पर, अपनी सलाहियतों की बुनियाद पर उसे ये नेमतें मिल रही हैं। और इसी तरीके से साद का वाकया भी मशहूर है कि जो इसी अंदाज से आता था इसरार करने के लिए, नबी अकरम ने अपने 2 दिरहम दिए कर्ज के तौर पर कि इससे कारोबार शुरू करो, तो नबी अकरम की उन 2 दिरहम की वजह से वो तासीर पैदा हुई है उसके कारोबार के अंदर कि 2 के बाद 4 दिरहम हुए, 4 के बाद 8 दिरहम हुए, उसके बाद जानवर खरीदे 1 से 2, 2 से 4, और उसके बाद जानवरों के रेवड़ बन गए, यहां तक कि वो मदीना से बाहर चला गया। और फिर वो भी जब दीन को छोड़ देता है, रसूलुल्लाह की सोबत को छोड़ देता है, तो फिर रसूलुल्लाह के पास जिब्रील अमीन नाजिल होते हैं। ये पांचवें सरकार हजरत इमाम मोहम्मद बाकर अलैहिस्सलाम ने शाह फरमाया, किताबे काफी के अंदर रिवायत मौजूद है कि जिब्रील अमीन नाजिल होते हैं और ये अर्ज करते हैं, या रसूलुल्लाह आप साद की पहली हालत से ज्यादा खुश हैं, खुश थे, या अभी की जो हालत पैदा हुई है उससे खुश हैं? तो नबी अकरम शाह फरमाती हैं, वो जो पहले की हालत थी साद के लिए वही बेहतर थी, वही साद को सआदतमंद बना रही थी, ये अभी की हालत इस साद को बदबख्त बना देगी, इसलिए बेहतर है कि इससे माल परवरदिगार ले ले और उसे सही तरीके से दीन के रास्ते पर लेकर आए, जो सही बंदगी का रास्ता है। जिब्रील अमीन ने कहा कि फिर जो आपने 2 दिरहम दिए थे वही वापस ले लीजिए, तो उसका सारा कारोबार खत्म हो जाएगा। नबी अकरम ने साद को बुलाया, कहा मुझे वो 2 दिरहम वापस दे दो कि जिस जो मैंने कर्ज के तौर पर तुम्हें दिए थे। सुनेंगे साद के जवाब क्या था, कहने लगा, अब देखिए इंसान कितना बदबख्त होता है कभी कभार, कहने लगा कि या रसूल अल्लाह आप मुझसे 2 दिरहम मांग रहे हैं, मैं आपको 200 दिरहम देने के लिए तैयार हूं। यानी इंसान अपने माल पर इतना अतराने लगता है कि इस गुरूर के अंदर मुब्तला हो जाता है कि जो कारोबार में रौनक पैदा हुई है ये मेरे पैसों की वजह से हुई है, ये रसूल अल्लाह की देन है। रसूलुल्लाह शाह फरमाते हैं मुझे वही 2 दिरहम वापस दे दो, और जैसे ही 2 दिरहम नबी अकरम ने अपने वापस लिए, कारोबार दोबारा से कम होने लगा, जो जानवर थे मरने लगे, जाया होने लगे, चोरी होने लगे, और कारोबार ऐसा खत्म हो गया कि वापस वो अपनी असली हालत की तरफ आ गया, और फिर रसूलुल्लाह के पीछे बैठ के नमाज पढ़ता। तो ये भी तारीख के अंदर बहुत हुआ है कि कभी माल मिल जाता है बहुत ज्यादा तो इंसान बगावत के रास्ते की तरफ चला जाता है। इसलिए इन हालात के अंदर भी अगर इंसान लॉकडाउन की वजह से या कारोबार नहीं होने की वजह से नमाज रोजों की तरफ आया है, कुरान करीम की तिलावत की तरफ आया है, दुआओं की तरफ आया है, तो ये कोई जहमत नहीं है, यही उसके लिए नेमत है कि इंसान ने अपनी जिंदगी को पहचाना है, मैं आया किस लिए था इस दुनिया में, सुबह से शाम तक माल कमाने के लिए। जिंदगी का एक हिस्सा जरूरी है कि इंसान रिस्क हलाल कमाए, लेकिन सारी जिंदगी माल पर नहीं है। मौलाए मुत्तकीयान अमीरुल मोमिनीन हजरत अली इब्ने अबी तालिब सलाम, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आल मुहम्मद व अज्जल फरजहुम, इरशाद फरमाते हैं, लिल मुमिनी सलासु साआतिन, मुमिन के लिए सजावार है कि उसकी जिंदगी में 3 घड़ियां हो, 3 हिस्से उसकी जिंदगी में हो। साआतुन युनाजी फीहा रब्बा, जिंदगी के कुछ हिस्सा और कुछ लम्हात वो हों कि जिसमें वो परवरदिगार से मुनाजात करने वाला हो। वसाअतुन यरुम माशा, और जिंदगी का एक हिस्सा वो हो कि जिसमें वो अपनी माशी जिंदगी को बेहतर करने वाला हो। ये भी जरूरी है, इबादत भी जरूरी है, रिस्क कमाना भी जरूरी है, नानो नफका हासिल करना भी जरूरी है ताकि इंसान किसी का मोहताज ना हो। नबी अकरम ने शाह फरमाया है, अल यदुल उलिया खैरुम मिन यद सुफला, जारिन ये अल्फाज है कि जो ऊपर का हाथ होता है, जो देने वाला हाथ होता है, वो हमेशा लेने वाले हाथ से बेहतर होता है। देने वाले हाथ की जो शान है वो कभी भी लेने वाले हाथ की नहीं हो सकती। इसलिए मौला मुत्तकीन फरमाते हैं कि मोमिन की जिंदगी में 3 हिस्से होने चाहिए। एक हिस्सा वो हो जो नमाजों के लिए हो, इबादात के लिए हो। अलबत्ता इसका यह मतलब नहीं कि जिंदगी में हर रोज इंसान 5 घंटे नमाज को एक साथ दे दे, उसके बाद 5 घंटे एक साथ कारोबार करे, यह मतलब नहीं है। ऐसी जिंदगी को मखलूत करें कि इन 3 चीजों के साथ इंसान की जिंदगी गुजरने वाली हो, परवरदिगार से मुनाजात करने वाला हो, इबादतें करने वाला हो, दूसरा हिस्सा रिस्क हलाल कमाने वाला हो, और तीसरा हिस्सा बड़ा अजीब है जो बयान फरमाया, وَسَاعَةٌ يُخَلِّي بَيْنَ نَفْسِهِ وَلَذَّتِهَا فِيمَا يَحِلُّ وَيَجْمُلُ. فرمایا تیسرا حصہ ان دنیاوی لذات کے لیے ہو کہ جو حلال بھی ہیں اور خوبصورت بھی ہیں. اور پھر بعض روایتوں کے اندر یہ آیا ہے کہ وہ جو تیسرا حصہ ہے وہ اسی وجہ سے تاکہ انسان پھر رزق حلال کمانے کے اندر بھی بھرپور توجہ دے سکے اور عبادات کے اندر بھی توجہ دے سکے. یعنی گویا جب انسان کے پیٹرول ختم ہو جاتا ہے تو یہ فیول کا کام کرتا ہے کہ انسان صحیح حلال لذات کو حاصل کرے تاکہ دوبارہ سے پھر انسان پوری انرجی کے ساتھ رزق حلال بھی کما سکے اور عبادت پروردگار بھی کر سکے. تو زندگی کا یہ ایک اہم حصہ ہے کہ انسان محنت کرنے والا ہو, رزق حلال کمانے والا ہو. اور ایسی صورتحال کے اندر بھی ہم سب کی ذمہ داری بنتی ہے کہ ان افراد کی بالخصوص انسان مدد اگر کر سکتا ہے تو مدد کرنے کی کوشش کرے کہ جو لاک ڈاؤن کی وجہ سے کما نہیں پا رہے ہیں اور مزدور طبقہ ہے, بیچارے پریشانی کے عالم میں, روزے کے ایام ہیں. انشاءاللہ ایسے افراد کی اگر انسان مدد کرے گا تو ویسے بھی ماہ رمضان کے اندر افطار کروانے کا بےحد ثواب بیان کیا گیا, حتی آدھی کھجور کے ذریعے کہا گیا کہ افطار کروایا جائے, تو انسان کوشش کرے کہ ایسے افراد کی مدد کر سکے. اب ہم ان نکات کی طرف آتے ہیں کہ ایسے افراد کو بھی خود بھی کیا کرنا چاہیے جو بیچارے ابھی بے روزگار ہو گئے ہیں اور کہیں سے انہیں بظاہر رزق نہیں مل رہا. البتہ پروردگار ہے جو رزق دینے والا ہے اور اسباب فراہم کرنے والا ہے, انشاءاللہ پروردگار ایسے اسباب فراہم کرے کہ وہ اچھی اور بہتر زندگی گزار سکیں. ایک نسخہ وہ ہے کہ جو مولا متقیان امیر المؤمنین حضرت علی ابن ابی طالب صلی اللہ علیہ وسلم نے شاہ فرمایا, اللہم صل علی محمد و آل محمد وعجل فرجہم. بڑا خوبصورت جملہ شاہ فرماتے ہیں کہ من تفاقر افتقر. دیکھو آدمی فقیر اور غریب کیسے بنتا ہے. امام شاہ فرماتے ہیں کہ جو اپنی غربت کا اظہار کرتا رہتا ہے, مانگتا رہتا ہے اور ہر ایک کے سامنے فقر و فاقے کی شکایت کرتا رہتا ہے, پروردگار اسے فقیر ہی بنا دیتا ہے. اس لیے انسان جتنا سفید پوشی کے ساتھ زندگی گزار سکتا ہے زندگی گزارنے کی کوشش کرے, انشاءاللہ پروردگار اسباب فراہم کرے گا اور اس کی عزت بھی محفوظ رہے گی اور انشاءاللہ اسے پروردگار دولت سے بھی مالا مال کرے گا. تو مولا کائنات شاہ فرماتے ہیں کہ اپنی عزت کو انسان دوسروں کے سامنے ذلیل نہ کرے. اور خود مولا متقیان فرمایا مولا نے بعد میں پہلے عمل کر کے بتایا ہے. خود مولا متقیان کی جو ابتدائی زندگی ہے بڑی سختی کے ساتھ گزری ہے. باقاعدہ جملے ہیں مولا کے, شاہ فرماتے ہیں کہ تزوجت فاطمہ وما کان علی فراش. میری حضرت زہرا سلام اللہ علیہ وسلم جب شادی ہوئی تو ہمارے پاس بستر تک موجود نہیں تھا, اتنے سخت حالات تھے. اور انہی سخت حالات کے واقعات بہت سارے ہیں, لیکن ایک چھوٹا سا واقعہ یہ ہے کہ آئے ایک شخص کے پاس جو انصار میں سے ابو جبلہ ان کا نام ہے, کہا کہ مجھے آپ ایک دینار قرض میں دے دیں. ابو جبلہ نے کہا کہ یا امیر المومنین, میں آپ کو قرض نہیں دے رہا, یہ میرا مال نہیں, آپ کا مال ہے, آپ اسے ایسے ہی لے جائیے, یعنی میں تحفتاً آپ کو دے رہا ہوں. دونوں کے مسائل الگ الگ ہیں. اگر انسان نے تحفہ دیا ہے تو اس کا مطلب کوئی ریٹرن کی توقع نہیں ہے, لیکن اگر قرض کے طور پر کوئی چیز دی ہے تو اس کا مطلب واپس اسے ملنے والا ہے. کہا کہ یا امیر المومنین, میں آپ کے حالات دیکھ رہا ہوں, لہذا میں آپ کو قرض نہیں دے رہا, میں آپ کو ویسے ہی دے رہا ہوں کہ آپ لے جائیے, یہ تحفتاً ہے, میں آپ کی خدمت پیش کر رہا ہوں. لیکن مولا متقیان کی غیرت نے گوارا نہیں کیا کہ کسی کے سامنے یہ کہیں کہ مجھے تجھ سے خیرات چاہیے, نعوذ باللہ نعوذ باللہ. حالات سخت ہیں, زحمت اٹھائی ہے. مولا نے کہا کہ مجھے قرض چاہیے, میں قرض کے علاوہ تجھ سے کچھ نہیں لوں گا. اور ایک دینار کا قرض لیا اور اسی سے گزارا کیا. اور پھر وہ حالات تبدیل ہوئے ہیں مولا متقیان کے کہ پھر سالانہ اگر آمدنی مولا متقیان کی دیکھی جائے تو صرف ایک سال کی آمدنی بعض روایتوں کے مطابق 70,000 دینار تھے, بعض کے مطابق 1,00,000 دینار. دینار کسی کہا جاتا ہے؟ سونے کے سکے کو. آج سونے کے سکے کی اگر اس زمانے کے سونے کا سکہ دیکھیں جو بڑا ہوتا تھا, تو آج کم از کم ہر ایک سونے کی سکے کی قیمت 1,00,000 روپے کے برابر ہوگی, 1,00,000 روپے پاکستانی کے برابر کم از کم. تو 70,000 کو آپ 1,00,000 سے ملٹیپلائی کیجئے, یہ حساب تو ہمیں لگانے میں وقت لگے گا کہ اتنا پیسہ پھر مولا متقیان کے پاس تھا. لیکن پیسہ ہونے کے باوجود بھی سب کا سب رائے خدا میں انفاق کیا کرتے تھے. کبھی حاجیوں کے لیے وقف کر دیا, کبھی غریبوں کے لیے وقف کر دیا, کبھی کسی قبیلے کے لیے وقف کر دیا, کبھی فرزندوں کے لیے وقف کر دیا. اور یہ ابن ابی الحدید معتزلی کا اعتراف ہے कहते हैं कि मौलाए मुत्तकियान कोई कुआं ऐसा नहीं होता था कि वो खोदें और उसमें से पानी ना निकले, मगर ये कि उसे वक्फ कर दिया हो, उसे वक्फ फरमा देते थे, दूसरों के लिए वक्फ करते जाते थे, अल्लाह अकबर। और खुद मौलाए मुत्तकियान की गजा क्या थी, ये भी रिवायत के अंदर आया है। एक मरतबा अपने गवर्नर को, कि जिसे अभी गवर्नर मुअय्यन किया था और जिसका ताल्लुक कबीला बनी सकीफ से था, उसे कहा कि तुम वहां जाने से पहले, यानी जहां का गवर्नर मुअय्यन किया है, जाहिर बसरा का मुअय्यन किया था या मिस्र का मुअय्यन किया था, कहा कि वहां जाने से पहले मुझसे मुलाकात करने के लिए आना और मेरे साथ दावत पर आना, मेरे पास बैठना खाने के लिए। जोहर की नमाज के बाद वो लंच करने के लिए मौलाए मुत्तकियान के पास पहुंच गया। मौलाए मुत्तकियान उस वक्त कौन है, खलीफतुल मुस्लिमीन, सरबरा है मुस्लिमीन, लीडर है मुसलमानों के, हुकूमत इस्लामिया के हाकिम हैं मौलाए मुत्तकियान। लेकिन जैसे ही नमाज मुकम्मल की, तो एक मरतबा छोटा सा दस्तरखान खोला, एक बड़ा सा पतीला पानी का सामने रख दिया और एक थैली जिसे मोहर लगाया गया था और बंद किया गया था, उसे खोला और उस थैली को पानी के अंदर उंडेल दिया। तो वो जो नया गवर्नर बना था, उसने क्या देखा कि रोटी के टुकड़े थे और रेजा रेजा हुई भी रोटियां थीं कि जो पानी के अंदर बिखर गई, और जब ये पानी के अंदर जाने के बाद थोड़ी सी नरम हो गई, आते हैं, अल्लाह अकबर। ये है मौला की शान, मौला के फजाइल सिर्फ महदूद नहीं है बद्र और खैबर के अंदर, मौला के फजाइल यहां पर भी हमें नजर आते हैं कि उसे कहा जाता है हाकिम इस्लामी। सिर्फ वो नहीं है कि जो बातें करने वाला हो, हुकूमत में नहीं आया तो बातें बहुत बड़ी बड़ी कर दी, लेकिन अब हुकूमत में आए तो सबसे बड़े लुटेरे यही होते हैं। हजरत आलिया मुर्तजा हुकूमत में आने के बाद ऐसी जिंदगी गुजारते थे, और फिर आगे इशा फरमाते हैं कि मैं इससे बेहतर तरीके से भी जिंदगी गुजार सकता हूं, लेकिन मैं क्यों नहीं कर रहा, इसलिए कि अगर किसी गरीब को पता चलेगा कि हमारा हाकिम ऐसा है तो उसे अफसोस नहीं होगा, क्योंकि वो समझ जाएगा कि जो मैं खाता हूं वही मेरा हाकिम भी खाता है, और अगर किसी अमीर को पता चलेगा तो उसे मालूम होगा कि हमारे लिए नमूने अमल है तो हमारे हाकिम की जिंदगी नमूने अमल है। मौलाए मुत्तकियान ऐसे जिंदगी गुजारते थे। तो हमारी बात कहीं से कहीं निकल गई कि अहम नुक्ता यह है कि इंसान किसी के सामने हाथ फैलाने वाला ना हो, अपने फख्र का इजहार करने वाला ना हो, सिवाय बहुत मजबूरी हो जाए तो अलग बात है, लेकिन इंसान जितना इन अय्याम के अंदर भी कोशिश कर सकता है कि गुजारा करे, गुजारा करने की कोशिश करनी चाहिए। और यह भी मौलाए मुत्तकियान अमीरुल मोमिनीन हजरत अली इब्ने अबी तालिब सलाम इशा फरमाते हैं कि जो अपने बेचारगी का इजहार करता है, इजहार उत्तबाउस यजलिबुल फकर, जो हर एक के सामने बेचारा बनने की कोशिश करता है और मजलूम बनता है, अपनी शक्ल ऐसी बनाता है, तो परवरदिगार उसको फिर वाकई फकीर बना देता है, फकर व फाका उसकी जिंदगी में दाखिल हो जाता है। खुदा ना करे, खुदा ना करे किसी के ऊपर ऐसा वक्त आए, लेकिन अगर खुदा ऐसा वक्त दिखाता भी है तो जितना इंसान सब्र के साथ इन मरहल को गुजार सकता है गुजारे, परवरदिगार ऐसे गरीबों को कुछ ही लम्हों के अंदर फिर अमीर बना देता है, कुछ ही सालों के बाद इंसान अमीर बन जाता है। और ये जो जिंदगी है कलील जिंदगी है, इसके बाद इंसान की राहत ही राहत है, और वहां पहुंचने के बाद इंसान तमन्ना करेगा कि मेरी जिंदगी के अंदर कुछ और मुश्किलात भी होती तो वहां मुझे मजीद और राहत और सुकून मिलता। आयतुल्ला बैजत ने अपनी किताब के अंदर एक खूबसूरत रिवायत को लिखा है, फरमाते हैं कि जब मौत आएगी इंसान के ऊपर तो चाहे मुमिन हो या काफिर हो, हर दो ये तमन्ना करेंगे कि काश हमें जल्दी मौत आ जाती। मोमिन क्यों तमन्ना करेंगे कि हमें जल्दी मौत आती, क्या इसलिए तमन्ना करेंगे कि हमें जल्दी मौत आती तो हम जल्दी अपने मकाम तक पहुंच जाते हैं, और काफिर इसलिए तमन्ना करेंगे कि अगर उन्हें जल्दी मौत आ जाती तो उनकी मासियत और नाफरमानी कम होती तो उनके ऊपर अजाब कम होता। तो ये जिंदगी फानी जिंदगी है, वैसी कलील अरसे के बाद खत्म हो जाने वाली है। इंसान सब्र और तहम्मुल के साथ जो परवरदिगार ने मसलियत में रखा उसी के साथ इंसान जिंदगी गुजार ले तो इंशाल्लाह उसके लिए बहुत बेहतर होगा। तो पहली चीज यह है कि दूसरों के सामने इंसान सवाल ना फैलाए। दूसरी बात, दूसरी चीज यह है कि जो बिलखुसूस अमीरों की भी जिम्मेदारी बनती है, और उनकी जिम्मेदारियों के अंदर भी दो जिम्मेदारी हम आपकी बयान करने की कोशिश करेंगे, क्योंकि जाहिर सी बात है कि जो देने वाले हैं उनके अंदर भी दो तरह के अफराद हैं। एक मुतवसित तबका है जो बहुत ज्यादा बड़ी अमाउंट के अंदर मदद नहीं कर सकता, और एक वो तबका है कि जो वाकई सर्वतमंद है, उनके पास परवरदिगार का दिया हुआ बहुत कुछ है, वो बहुत बेहतर तरीके से काम कर सकते हैं। तो जो मुतवसित तबका भी है उनके बारे में भी कुरान ने बार बार ये कहा है, आईम की सीरत में बार बार ये मिला है कि वो भी कुछ ना कुछ देने की कोशिश करें, लोगों से मांगने की और लेने की कोशिश ना करें। मौला मुत्तकियान का वही इब्तदाई जमाना कि जब मुश्किलात के अंदर थे, उस जमाने में भी मौला आकर नबी अकरम को बैतुल माल के लिए कुछ खजूरें देकर जाते थे कि ये आप मुसलमानों में तकसीम कर दीजिए, और जाहिर सी बात है कि उस जमाने में जो कुछ बचता था उस फौरन ही तकसीम कर दिया जाता था। यानी बैतुल माल उस जमाने में कोई खास ऐसी जगह नहीं थी कि जहां पर महफूज रहे कुछ कुछ अरसे तक पैसा, और कुछ अरसे तक खजूरें, और कुछ अरसे तक कुछ माल महफूज रहे। बैतुल माल में बस जैसे ही वो माल आता था मुसलमानों में तकसीम हो जाता था। यहां तक कि जो नबी अकरम का आखिरी जमाना आया जंगे खैबर के बाद जो माल नसीब हुआ, और उसके बाद थोड़े से हालात मुसलमानों के तब्दील हुए, तो छोटा सा बैतुल माल होता था, उसके अलावा जैसे ही नबी अकरम की खिदमत में कोई भी माल आता था मुसलमानों में तकसीम कर दिया जाता था। तो मौलाए मुत्तकियान कुछ खजूरें मुसलमानों में बांटने के लिए नबी अकरम की खिदमत में लेकर आए। जब बड़े अमीरों ने, उस जमाने के जो बड़े अशराफ थे, उन्होंने देखा कि अली कुछ खजूरें लेकर आए हैं तो मजाक उड़ाने लगे, कहने लगे तुम्हारे खजूरों से कौन अमीर बन जाएगा, तुम्हारे खजूरों से किसका गुजारा पूरा होगा। नाउजुबिल्ला मजाक उड़ाया, लेकिन जैसे ही अली का मजाक उड़ाया है खुदा को जलाल आ गया और कुरान करीम की आयत नाजिल की, इन्नल्लदीना المتطوعين من المؤمنين في الصدقات ولا يجدون الا جهدهم فيسخرون منهم سخر الله منهم ولهم عذاب اليم। कुछ लोग ऐसे हैं कि जो मजाक उड़ाते हैं उन लोगों का कि जो सदका देने के लिए आए हैं और उनके पास कुछ नहीं है मगर उतना जिसकी उन्होंने कोशिश की थी और कुछ कमाई हासिल की थी वो देने के लिए रसूलुल्लाह की खिदमत में आए हैं, ऐसे लोगों का मजाक उड़ाते हैं। यसखरून मिनहुम, अगर ऐसे लोगों का ये मजाक उड़ाते हैं तो सखीर अल्लाह मिनहुम, परवरदिगार फिर इनका मजाक बनाएगा, और अगर परवरदिगार किसी का मजाक बना दे तो वाकई वो कयामत तक के लिए जलील हो जाता है। वलहुम अज़ाबुन अलीम, और उसके ऊपर अजाब अलीम परवरदिगार नाजिल करेगा। बाकायदा रिवायत के अंदर नाम बयान हुआ है, लेकिन हम नाम इसलिए बयान नहीं कर रहे क्योंकि हमें असल पैगाम को देखना है कि मौलाए मुत्तकियान का भी अगर किसी ने मजाक इस तरीके से उड़ाया तो परवरदिगार को जलाल आया, पसंद नहीं किया कि वो अपने एतबार से अपनी जरूरत के मुताबिक मदद करने के लिए आया है, तुम अगर बेहतर तरीके से मदद कर सकते हो तो करो, लेकिन अच्छे अंदाज से करो, दूसरों का मजाक क्यों उड़ाते हो। कौल मारूफ मगफिरत खैर मिन सदकतिन यतबउहा अज़ा, वो जो अच्छी बात इंसान कहता है या मगफिरत की बात इंसान कहता है वो ज्यादा बेहतर हो उस सदके के मुकाबले में जिसके बाद किसी को अजियत पहुंचाई जाए। तो मौलाए मुत्तकियान इस अंदाज से उस जमाने में भी दिया करते थे, देने वाला हाथ था उनका। और यह भी बाज़ अस्हाब ने कहा जब पैगंबर अकरम की वफात हो गई, कहने लगे कि जब जब तक नबी अकरम हयात रखते थे उस वक्त तक हम डरा करते थे कि हमारा कोई भी गलत अमल हो वो फौरन से खुदा के कैमरे में आ जाएगा और कुरान करीम में हमेशा तक के लिए महफूज हो जाएगा। इसलिए डरा करते थे कि नबी अकरम के जमाने में नबी अकरम के सामने कम से कम कोई गलत काम ना इंसान अंजाम दे कि फौरन से आयत हमारे सामने ना आ जाए और हमें कयामत तक ले रुसवा ना कर दे। और उन्हीं अफराद ने और उन्हीं के उलमा ने इस बात को जिक्र किया है कि हर एक के लिए कोई ना कोई आयत आई है उनको तंबीह करने के लिए, सिवाय अली इब्ने अबी तालिब के, कि जब भी उनके लिए आयत आई तो हमेशा उनकी शान और फजीलत बयान करने के लिए आयत नाजिल हुई। दुरूद पढ़ दीजिए मुहम्मद वाले मुहम्मद पर, अल्लाहुम्मा सल्ल अला मुहम्मद वाले मुहम्मद वअज्जिल फरज। तो दूसरा ही काम जो मिडिल क्लास के अफराद हैं वो अंजाम देने की कोशिश करें, इंशाअल्लाह परवरदिगार आज रमजान के अय्याम के सदके में उनके अजर व सवाब को मजीद बढ़ाएगा। और तीसरा और आखिरी काम जो उन अफराद को जिन्हें परवरदिगार ने ज्यादा مالو دولت سے نوازا ہے وہ کام کر سکتے ہیں اور وہ پسند کیا ہے اسلام میں، لیکن وہ اس کا تعارف اتنا زیادہ ہمارے ممبروں سے نہیں کروایا گیا. وہ کیا ہے؟ جو انگلش میں محاورہ بھی ہے کہ تم مچھلی کھلاؤ تاکہ ایک دن اس کا پیٹ پالو، لیکن اسے مچھلی پکڑنا سکھا دو تو ساری زندگی اس کا پیٹ پال لو گے. تو اسلام نے صحیح ہے مچھلی کھلانے کو بھی پسند کیا ہے، اگر انسان کھانا کھلاتا ہے، افطار کرواتا ہے، صدقہ دیتا ہے، خیرات کرتا ہے، اس کو بھی پسند کیا ہے، لیکن اس سے زیادہ پسند اس بات کو کیا ہے کہ انسان کسی شخص کو اچھی جگہ پر نوکری دے دے، کوئی راستہ بتا دے رزق کمانے کا، کوئی اچھا ڈائریکشن دے دے، کوئی مشورہ دے دے کہ جس کے بعد اس کی زندگی بہتر ہو جائے، کاروبار اس کا چل پڑے. یہ زیادہ بہتر ہے اس چھوٹے صدقوں سے کہ جس میں اس کا ایک دن دو دن تو گزارا ہو جاتا ہے لیکن پھر وہ دوبارہ مانگنے پر مجبور ہوتا ہے. اور یہ میں اپنی طرف سے بات بیان نہیں کر رہا، آیت اللہ جوادی عام علی کا باقاعدہ یہ جملہ ہے، انہوں نے اپنے درس کے اندر اس بات کو بیان کیا صراحت کے ساتھ کہ اسلام نے دو حکم بیان کیے ہیں دینے کے. ایک وہ ہے جسے ہم عام طور پر انفاق کہتے ہیں، صدقہ کہتے ہیں، یہ بھی بہت اچھی بات ہے، لیکن کہا کہ اس انفاق کے اندر اصل میں دلی جذبات شامل ہیں کہ تم کسی کو بھوکا نہ دیکھو، کسی کو بے لباس نہ دیکھو، فوراً سے اس کی مدد کرو، اس کو کھانا دو، اس کو لباس دو. لیکن دوسرا جو اسلام کا حکم ہے وہ اس سے زیادہ اہم حکم ہے، اور وہ اصل اور بنیاد ہے جو عقل اور منطق کے مطابق بھی ہے کہ تم اسے روزانہ کھانا دینے والا نہ ہو بلکہ اسے خود رزق کمانے والا بنا دو، اس کو خود کاروبار چلانے والا بنا دو تاکہ وہ خود اپنے پیروں پر کھڑے ہو جائے اور پھر وہ دوسروں کی اور مدد کر سکے. اور اس طریقے سے اگر زنجیر سے زنجیر بن جائے تو خوبصورت موتیوں کا ہار ہمارے سامنے ہوگا مسلم امہ کی صورت میں، کہ جو آسانی سے دیگر قوموں کا مقابلہ کر سکے گی اور انشاءاللہ اپنی کھوئی ہوئی عزت کو دوبارہ حاصل کر سکے گی. تو پروردگار سے دعا کرتے ہیں کہ پروردگار انشاءاللہ قرآن کے صدقے میں، اس کے حبیب کے صدقے میں، ان کی آل کے صدقے میں اس امت کو غنی بنا دے، اور غنی ہونے کے ساتھ ساتھ پروردگار اپنی فرما برداری کرنے کی ہم سب کو توفیق عطا فرما. بس عزیزو، مولائے متقیان اپنے ابتدائی زمانے کے اندر اس طریقے سے مشکلات کے اندر تھے، آہستہ آہستہ جب ان کے حالات بہتر ہوئے ہیں تو بظاہر تو وہ ثروت مند تھے لیکن کھانے پینے کے اندر تبدیلی نہیں آئی، ابھی بھی وہی سادی غذا تناول فرمایا کرتے تھے. حتیٰ امام حسن مجتبی علیہ الصلوۃ والسلام کے جملے یہ ہیں، ایک مرتبہ کسی نے دیکھا کہ اے مولا، آپ اتنا سادہ کھانا کھا رہے ہیں، دیکھیں دسترخوان امام حسن کتنا مشہور ہے، اور 15 رمضان کو ان کی ولادت کی تاریخ بھی ہے، بہترین ایام ہے کہ ان کا ذکر کیا جائے. امام حسن مجتبی علیہ الصلوۃ والسلام سادہ کھانا فرما رہے تھے، روٹی، سرکہ اور سبزی تناول فرما رہے تھے، تو کسی نے آ کر کہا کہ اے شہزادو، اے امامو، اے نواسان رسول، آپ اتنا سادہ کھانا کھا رہے ہیں، آپ کے پاس تو دیا ہوا پروردگار کا بہت کچھ ہے. سنیں گے امام حسن نے کیا فرمایا، فرمانے لگے کہ کیا تم نے ہمارے بابا کے کھانے کو نہیں دیکھا؟ اگر تم ہمارے بابا کی غذا کو دیکھ لیتے تو کبھی بھی ہماری غذا پر اعتراض نہ کرتے، ہمارا کھانا تو پھر بھی ان کے کھانے کے مقابلے میں کچھ بہتر ہے. علی مرتضیٰ تو اس سے بھی زیادہ سادہ کھانا تناول فرمایا کرتے. تو وہ جو اتنا سادہ کھانا تناول فرمایا کرتے تھے، حقیقت میں وہ کتنے دولت مند تھے، اتنی دولت تھی، اتنی دولت تھی، اس کا شمار کرنا بھی آسان نہیں، لیکن جو ہم روایات کی روشنی میں شمار کر سکے وہ یہ ہے کہ صرف مکہ جانے والے راستے میں علی مرتضیٰ نے 100 کنویں کھودے تھے، جو 100 کنویں پانی دے رہے تھے. اور ابن شہر آشوب نے یہ لکھا ہے اور دیگر علماء نے بھی لکھا ہے کہ ہمارے زمانے تک وہ کنویں موجود تھے اور وہ پانی دیا کرتے تھے وہاں سے، لیکن یہ سب کے سب وقف کر دیے مولا متقیان نے، ورنہ ایک ایک کنویں کی قیمت کتنی زیادہ تھی. اسی طریقے سے کتنے درخت لگائے تھے مولا متقیان نے، صرف ایک روایت یہ بتاتی ہے امام محمد باقر علیہ السلام کی کہ مولا نے 1 لاکھ کھجور کے درخت لگائے تھے، 1 لاکھ تن تنہا کھجور کے درخت لگائے تھے. کتنے اور کنویں کھودے تھے وہ اپنے مقام پر. اور پھر جو مولا کی ثروت تھی اور مولا کے جو پاس جو مال و دولت تھا، اس سے روایت یہ کہتی ہے کہ 1000 غلاموں کو خرید کر آزاد کر دیا تھا، انہیں نئی زندگی دے دی تھی. اللہ اکبر. مجھے کہنے دیجئے، وہ علی مرتضیٰ کہ جو دنیا کے لیے اتنے کریم ہوں، اتنے سخی ہوں کہ غلاموں کو آزاد بھی کر دیتے ہوں، جو پیاسوں کو پانی بھی دیتے ہوں، جب بھوکوں کو کھانا بھی دیتے ہو، ان کے بچوں کو کربلا میں 3 دن کا بھوکا پیاسا مار دیا گیا. کیا عراق کے اندر کھجور کے درختوں کی کمی تھی؟ کیا عراق کے اندر پانی کی کمی تھی؟ ارے دریائے فرات بھی موجود ہے، دریائے دجلہ بھی موجود ہے، نہ کھانے کی کمی تھی نہ پانی کی کمی تھی. لیکن یہ فوجی اشقیہ وہ ہے کہ جنہیں بغض ہے، تو فضائل علی سے بغض ہے کہ علی کو اتنی فضیلتیں کیوں حاصل ہوئی، علی نے اتنی پاک و پاکیزہ زندگی کیسے گزاری. حسد تھا تو علی مرتضیٰ سے تھا، لیکن اس حسد کو نکالا ہے تو علی کی اولاد سے نکالا ہے. بغضاً لابیک، اے حسین ہم تمہارا مقابلے پر آئے ہیں، لیکن ہم حقیقت میں تمہاری دشمنی میں نہیں، تمہارے باپ علی کی دشمنی میں آئے. اللہ اکبر، حسین مظلوم کو پھر کیسا امتحان دینا پڑا؟ نہ صرف یہ کہ 3 دن کی بھوک و پیاس برداشت کرنا پڑی، بلکہ خود بھی پیاسے ہیں، علی اصغر بھی پیاسے ہیں، خود بھی پیاسے ہیں، سکینہ بھی پیاسی ہے. اور وہ مولا کہ جس نے 1000 غلاموں کو خرید کر آزاد کیا تھا رائے خدا میں، اسی مولا کی بیٹیوں کو کنیزی میں طلب کیا گیا اور قیدی بنا کر کربلا سے کوفہ کوفہ شام پھرایا گیا. لیکن اسی راستے کے اندر سکینہ نے ایک مقام پر رک کر پانی کا تقاضا کیا، اور ہائے خدا کسی باپ کو منظر نہ دکھائے، یا خدا کسی بھائی کو منظر نہ دکھائے کہ اس کی بہن کسی ملعون سے پانی کا تقاضا کرے. ایک مرتبہ روایتیں کہتی ہے کہ شہزادی سکینہ نے شبر سے کہا کہ کچھ پانی مل جائے گا. شبر نے کوئی جواب نہ دیا، یہاں تک کہ اپنے سپاہیوں کو پانی پلایا. شہزادی یہ سمجھی کہ اب ہمیں پانی ملے گا، لیکن اس شبر ملعون نے اپنے گھوڑوں کے سامنے پانی رکھ دیا. گویا دنیا کے جانور تو پانی پی سکتے ہیں، رسول کی آل پانی نہیں پی سکتی. لیکن قیامت تو اس وقت ہو گئی جب جانوروں نے بھی پانی پینے کے بعد اپنا منہ ہٹا لیا اور پانی پھر بھی بچ گیا. شہزادی یہ سمجھی کہ پانی مجھے ملے گا. شمر نے آواز بھی دی، شہزادی آگے بڑھی، اپنے ہاتھوں کو پھیلایا ہوگا، لیکن کیا دیکھا، پانی گر تو رہا ہے لیکن پانی چلو میں نہیں آ رہا، سارا کا سارا پانی زمین پر بہا دیا. شہزادی پیاسی رہ گئی. روایت کہتی ہے بی بی نے اپنے آپ کو اسی ترائی میں گرا دیا اور اپنے آپ کو اسی ترائی میں لوٹ پھوٹ کرنا شروع کیا. کویا کہہ رہی ہو، اے بھیا علی اصغر، تم بھی پیاسے ذبح کیے گئے تھے، مجھے بھی پیاسا یہاں سے اسیری میں کوفہ سے شام لے جایا جا رہا. الا ولعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون. پروردگارہ ان آنسو کو رومال حضرت سیدہ کائنات پہ جگہ عنایت فرما. پروردگارہ ہمارے قلیل سے توسل کو اپنی بارگاہ میں قبول فرما. پروردگارہ ہمارے گناہ کبیرہ و صغیرہ کی مغفرت فرما، ہمارے مرحومین کی مغفرت فرما. پروردگارہ پریشانیاں اور مصیبتوں کے حالات ہیں، اگر یہ مصیبتیں ہمارے لیے بہتر نہیں تو اسے دور فرما. پروردگارہ تمام امت اسلامیہ کو اور بالعموم تمام انسانیت سے کورونا کی وبا کو دور فرما. پروردگارہ بے اولاد مومنین کو اولاد صالحہ نصیب فرما، جو رزق کی پریشانی مبتلا ان کے لیے رزق حلال عطا فرما، اور جو رزق حلال کما رہے ان کے رزق میں برکت و وسعت و کثرت نصیب فرما. پروردگارہ جو کثیر رزق رکھتے ہیں انہیں رزق بانٹنے کی توفیق عطا فرما. پروردگارہ جو غریب ہیں، بظاہر نادار ہیں، فقیر ہیں، پروردگارہ انہیں اپنی غیرت کو محفوظ رکھنے کی توفیق عطا فرما، انہیں اپنی عزت اور اپنی ناموس بچانے کی توفیق عطا فرما، اور ان کو دوسروں کے سامنے دست سوال پھیلانے سے محفوظ فرما. پروردگارہ ان کی غیب سے نصرت فرما. پروردگارہ انہیں بہترین زندگی عطا فرما، بہترین آخرت عطا فرما. پروردگارہ ہم سب کو بھی سیرت محمد و آل محمد پر عمل پیرا ہونے کی توفیق عطا فرما، ان کی محبت کے ساتھ جینا اور مرنا نصیب فرما، تلاوت قرآن کریم کرنے کی اس مہینے میں بالخصوص توفیق عطا فرما، اور تلاوت قرآن مجید کو قبول حالت میں ہم سے واپس فرما. پروردگارہ تمام مظالم سے انتقام کے لیے اپنی حجت اور ہادی امام عصر و زمان کے ظہور میں تعجیل فرما. ہم ان کے عاشقین، محبین، سچے چاہنے والے اور ماننے والوں میں شمار فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم برحمتك يا ارحم الراحمين.